نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين. تفسير سورة الروم آيات نمبر 1-19. بسم الله الرحمن الرحيم. ألف لام ميم. ألف لام ميم حروف مقطعات ہیں. آپ نے دیکھا پچھلی سورت سورة العنکبوت بھی ألف لام ميم سے ہی شروع ہوئی ہے, اور اسی طرح ہم نے ابھی تک کتنی صورتیں پڑھی ہیں الف لام میم کے ساتھ, سورة البقرہ, سورة آل عمران, سورة العنکبوت, پھر یہ سورت, پھر آگے بھی سورة لقمان اور سجدہ, یہ اگلی دونوں صورتیں بھی الف لام میم سے سٹارٹ ہو رہی ہیں, تو کتنی بن گئی ٹوٹل؟ چھ صورتیں. یہ چھ صورتیں الف لام میم سے شروع ہو رہی ہیں, اور جب بھی حروف مقطعات آتے ہیں تو آپ نے زیادہ تر دیکھا ہوگا کہ ان کے بعد قرآن کریم کا ذکر آتا ہے, مگر سورة روم میں ایسا نہیں ہے, سورة العنکبوت میں بھی ایسا نہیں ہوا, اور ایک اور سورة ہے سورة مریم میں بھی ایسا نہیں ہوا. یہ تین صورتیں جن میں ان کے بعد قرآن کا ذکر نہیں ہوا, ادروائز تمام صورتوں میں حروف مقطعات کے بعد قرآن کریم کا ذکر آیا. یہ جو حروف مقطعات ہیں اتنی زبردست چیز ہے, یہ ہم صرف یہ کہہ کے کہ بھئی مطلب جیسے کہ یہ فالتو ہیں یا کچھ ہے, ایسی بات نہیں ہے. ہر صورت کے اندر جہاں جہاں یہ آئیں, یہ سمجھ جائیں کہ یہ ایک چیلنج ہے اللہ تعالیٰ کی طرف سے کہ یہ قرآن انہی حروف سے بنا ہوا ہے, تم بھی انہی حروف کے ساتھ ایسا کوئی کلام لا کے تو دکھاؤ. یہ ایسے ہی ہے جیسے آپ کو یعنی لکڑی اور پیچ اور کیل اور آری اور یہ سب سامان دے دیا جائے, اور گارا اور یہ سب سامان دے دیا جائے, اور آپ کو کہا جائے کہ آپ نے اس سے ایک گھر بنانا ہے, آپ گھر بنا کے دکھائیں, سامان سارا یہ پڑا ہوا ہے. اسی طرح الف لام میم ہیں, یہ حروف ہیں وہ جن سے قرآن بنا ہے, انہی حروف کے آگے پیچھے کرنے سے بنا ہوا نا, تو یہ ہیں وہ ٹولز, سمجھ لیں. تم لا کے دکھاؤ ایک اور قرآن ایسا, کہیں باہر سے تو حروف نہیں آئے, انہی حروف سے ہے نا, پھر تم کیوں نہیں لا سکتے, لے کر آؤ. یہ چیلنج ہے, یعنی جو صورتیں حروف مقطعات سے شروع ہو رہی ہیں وہ سٹارٹ کتنی زبردست ہیں کہ اس چیلنج کے ساتھ سٹارٹ ہو رہی ہیں. غلبت الروم, مغلوب ہو گئے رومی, رومی مغلوب ہو گئے. اب یہ بات جیسے سورۃ روم اس کا نام ہے اسی سے یہاں پہ رومیوں کا ذکر ہے. روم جو تھے اس وقت کی سپر پاور تھی, روم اور فارس یہ دنیا میں دو سپر پاورز ہوا کرتی تھی. نبی صلی اللہ علیہ وسلم کو نبوت ملنے سے پہلے سے روم اور فارس میں جنگ ہو رہی تھی, اور یہ جنگ تقریباً کوئی 13-14 سال چلی. ظاہر ہے بہت بڑی بڑی طاقتیں تھیں دونوں, لیکن اس کے بعد فارس جو تھے وہ فتح مند ہوئے اور رومی مغلوب ہو گئے. جب یہ واقعہ ہوا تو مشرکین مکہ بہت خوش ہوئے, اس لیے کیونکہ فارس والے آتش پرست تھے, آگ کی پوجا کرتے تھے, بت بھی پوجتے تھے, اور رومی جو تھے وہ اہل کتاب تھے. یہاں پہ مکہ میں بھی کچھ ایسا ہی طریقہ تھا کہ مشرکین مکہ بت پرست تھے, اور جو مسلمان تھے وہ کتاب کے حامل تھے, تو ان کو لگتا تھا کہ وہ ہم سے قریب ہیں اور رومی ان سے قریب ہیں مسلمانوں سے, جب فارس نے فتح کر لیا رومیوں کو تو اب انہوں نے کہا کہ جیسے انہوں نے فتح کیا نا ہم بھی تمہیں ایسے ہی فتح کر لیں گے اور تم مغلوب ہو جاؤ گے. ارے ان کا حال وہاں پہ یعنی اتنی سالوں کی جنگ کے بعد یہ جو نتیجہ نکلا تھا, یہ جو رومیوں کا حال ہوا تھا اسی کو یہاں پہ بتایا گیا, غلبت الروم, مغلوب ہو گئے رومی. یہاں پہ یہ نہیں کہا گیا فارس نے غلبہ پا لیا رومیوں پہ, بلکہ مجہول کا صیغہ آیا. بعض مفسرین کہتے ہیں اس کی وجہ یہ ہے کہ اللہ تعالیٰ فارس والوں کا ذکر بھی نہیں کرنا چاہتا تھا. اچھا اب تھوڑا سی یہ بھی بات سمجھ لیں کہ مسلمان جو تھے وہ چاہتے تھے کہ رومی غالب آئیں, کیونکہ ان کو اپنے ساتھ تھوڑی سملیرٹی لگتی تھی. ٹھیک ہے نا, آپ صلی اللہ علیہ وسلم نے جب خطوط بھی لکھے عیسائی بادشاہوں کی طرف, تو یہی قرآن کی آیت بھی ہے نا کہ ان سے کیا کہا جائے, تعالوا الى کلمۃ سواء بیننا وبینکم, آ جاؤ ایک کلمہ کی طرف جو کامن ہے ہمارے اور تمہارے درمیان, یعنی ہمارے اور ان کے درمیان کامنالٹی یہ ہے, ان کا اور ہمارا, جن خدا تو سب کا ایک ہی ہے لیکن جس کو وہ پوجا کرتے ہیں اور ہم جس کو خدا مانتے ہیں وہ ایک ہے, پھر آخرت کا ان کا عقیدہ ہے, پھر اسی طرح پیغمبروں کو وہ مانتے ہیں, جنت جہنم کو وہ مانتے ہیں. یہ عقائد مشرکین میں تو بالکل ہی مسخ ہو چکے تھے اور شرک ان کے اندر بہت زیادہ تھا, گو کہ اس وقت کے بھی عیسائیوں کے اندر شرک تھا لیکن پھر بھی مشرکین سے زیادہ یہ ہمارے سے قریب تر ہیں عیسائی. اور آپ کو پتہ ہے حدیث بھی ہے نا کہ سب سے زیادہ دشمنی میں مسلمانوں کے ساتھ مشرک اور یہود ہیں, اور سب سے زیادہ جو اگر مسلمانوں کے ساتھ نرم گوشہ رکھنے والے ہیں تو وہ عیسائی ہیں. تو مسلمان خیر ابھی تو مکہ میں تھے اور وہ یہ سوچتے تھے کہ ہم اہل کتاب کو جب بھی اسلام کا پیغام دیں گے تو دیکھنا وہ کیسے جلدی سے ایمان لے آئیں گے. تو وہ سمجھ لیں کہ ٹیم آپ ہوئے میں وہ اس ٹیم کی طرف ہے, حالانکہ ابھی کوئی لینا دینا نہیں ہے, اس سے کوئی فرق نہیں پڑتا تھا ان کو مکہ میں رہتے ہوئے, لیکن پھر بھی ایک ہوتی نا, آپ مثال کے طور پہ اب دنیا میں کہیں دو ملکوں کے درمیان جنگ ہو رہی ہو تو آپ کی ہمدردی کسی نہ کسی کے ساتھ ہوتی ہے نا, اسی طرح وہ بھی ایسے ہی خیالات رکھتے تھے. اور مسلمان جو تھے چونکہ رومیوں کی طرف تھے, ان کی خواہش تھی کہ رومی فتح پا جائیں, مگر جب الٹ ہوا تو مسلمانوں کو رنج ہوا اور مشرکین نے اس طرح سے ان کا مذاق اڑانا شروع کر دیا کہ ہمارے والے تو جیت گئے اور تمہارے والے ہار گئے, یعنی جیسے ہم نہیں کسی کا مذاق کرتے کہ تمہاری ٹیم ہار گئی اور ہماری جیت گئی اور یہ ہو گیا. تو یہ یعنی سچویشن تھی اس وقت, اور اسی سے وہ انہوں نے انفر کیا کہ ہم بھی جیت جائیں گے تمہارے مقابلے میں, جیسے ہمارے وہ بھائی بند جو تھے انہوں نے تم لوگوں کو ہرا دیا تمہاری ٹیم کو. تو اللہ تعالیٰ نے یہاں پہ فرمایا غلبت الروم فی ادنی الارض, قریب کی زمین میں. قریب کی زمین کون سی؟ یعنی شام کی زمین, وہاں پہ یہ یعنی مارکا ہوا تھا. اصل میں فارس نے روم کو کچلتے کچلتے ان کی زمین کے اوپر قبضہ کرتے کرتے وہ یروشلم کو بھی انہوں نے فتح کر لیا تھا, جو ایک بڑا سٹی تھا جو عیسائیوں کا, وہ پتہ ہے وہاں پہ کتنا اس کو سمجھتے ہیں کہ عیسیٰ علیہ السلام کی پیدائش یہاں پہ ہوئی اور یہ سب. پھر آگے آتے آتے قسطنطینیہ تک, جس کو کانسٹینٹینوپل کہتے ہیں, آج کے وقت میں استنبول کہتے ہیں, یہاں تک وہ پہنچ گئے تھے. اور یہ سمجھ لیں کیپٹل تھا رومی سلطنت کا, اور انہوں نے گھیرے میں لے لیا تھا اس جگہ کو. تو یعنی وہ جب کیپٹل تک کوئی قوم پہنچ جائے دوسری قوم کے, تو سوچ لیں کہ پھر اس قوم کا کیا حال ہو چکا تھا, یعنی اتنی اندر تک وہ آ گئے تھے. تو یہاں پہ یہ قریب کی زمین میں, یعنی مسلمانوں سے قریب ہی, کیونکہ ان کا بھی ایریا بہت بڑا تھا, آخر سپر پاور تھی, بہت بڑی لینڈ ان کے قبضے میں تھی. تو یعنی قریب کی زمین میں یہ مارکا ہوا, وَهُم مِن بَعْدِ غَلَبِهِم, اور وہ بعد اپنی مغلوبیت کے, بعد مغلوب ہونے کے سیغلبون وہ غالب آ جائیں گے. یہ کس کی طرف اشارہ ہے؟ رومیوں کی طرف, کہ وہ مغلوب ہونے کے بعد غالب آ جائیں گے. کب؟ فی بضع سنین, چاند ہی سالوں میں وہ غالب آ جائیں گے. یہ ہے وہ غیب کی خبر جو دی گئی. آپ سوچیں کہ ایک بالکل ہاری بھی قوم, جس کا سمجھ لیں جو کرش ہو چکی تھی, اس کا کچھ نہیں رہ گیا تھا, اس کے بارے میں ایسی خبر کا دیا جانا ایک اٹسیلف ایک, اور پھر اس کا سچ ہونا ایک معجزہ تھا. اوکے, کوئی سوچ نہیں سکتا تھا کہ یہ قوم دوبارہ اب اٹھ سکے گی, مقابلہ کرے گی ان کا جنہوں نے ان کو اس طرح سے ختم کر دیا, اور ان کے اوپر غالب آ جائے گی. اور یہ پیشین گوئی بھی مطلب لکھا ہوا ہے تفسیروں میں اور کہا بھی جاتا ہے, مگر پیشین گوئی سے زیادہ اگر ہم اس کو غیب کی خبر کہیں تو زیادہ بہتر ہے. تو پیشین گوئیاں بعض دفعہ یہ نجومی وغیرہ بھی کرتے ہیں, تو اللہ کی طرف سے ایک سمجھ لیں کہ غیب کی خبر دی گئی. اچھا, جب یہ خبر دی گئی, آپ صلی اللہ علیہ وسلم نے یہ آیات پڑھ کے سنائی, تو حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے اس بات کا مشرکین سے ذکر کیا, اور مشرکین اس بات کو ماننے کو تیار نہیں تھے. حضرت ابوبکر صدیق جب ان کے پاس کہا نا کہ تم اس پہ خوش ہو رہے کہ تمہارے بھائیوں نے ہمارے بھائیوں پر غلبہ پا لیا, تم خوشیاں نہ مناؤ, اللہ تعالیٰ تمہاری آنکھوں کی ٹھنڈک کو برقرار نہیں رکھے گا, اللہ کی قسم رومی ایرانیوں پر ضرور غلبہ پائیں گے, ہمیں نبی صلی اللہ علیہ وسلم نے اس کی خبر دے دی ہے. تو پھر عبی بن خلف نے کھڑے ہو کے کہا, اے ابو فضیل تم نے جھوٹ بولا. ابو بکر صدیق نے فرمایا, اے اللہ کے دشمن تم زیادہ جھوٹے ہو, میں تم سے 10 اونٹنیوں کی شرط لگاتا ہوں. یعنی شرط لگائی, اس زمانے میں ابھی تک یہ شرط لگانا, یہ جوئے کی ممانعت نہیں آئی تھی, تو شرطیں لگائی جاتی تھی کہ میں شرط لگاتا ہوں تم سے 10 اونٹنیوں کی, 3 سال بعد رومی ایرانیوں پر غالب آ جائیں گے, اگر رومی غالب آ گئے تو میں تم کو 10 اونٹنیاں تم سے 10 اونٹنیاں لوں گا, اور نہ اگر نہ آئے تو تم مجھے 10 اونٹنیاں دینا. ابوبکر صدیق نے نبی صلی اللہ علیہ وسلم کے پاس جا کے پھر اس کی خبر دی. آپ نے فرمایا, میں نے اس طرح ذکر نہیں کیا تھا, بدع سنین کا مطلب تو 3 سے لے کے 9 تک کا ہوتا ہے, تو تم جا کے شرط میں اونٹنیوں کی تعداد بڑھا دو اور مدت میں بھی اضافہ کر دو, یعنی ایئرز بھی اور اونٹیوں کی تعداد بھی. تو جب ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ واپس اس کے پاس گئے عبی بن خلف کے پاس, تو اس نے کہا, کیا اب تم شرط پہ پچھتا رہے ہو؟ یعنی وہ اس نے ذرا موق کیا, تو ابوبکر صدیق نے کہا, نہیں, بلکہ میں شرط اور مدت دونوں میں اضافہ کر رہا ہوں, تم شرط 100 اونٹنیوں کی باندھو اور مدت 9 سال کی کر لو. عبی نے کہا, ٹھیک ہے, اب دیکھیں 100 اونٹنیاں بھی تو مل رہی ہیں نا. اور اس کے بعد تقریباً 6 سال میں ہی پھر رومیوں نے دوبارہ فارس پہ اہل فارس کے اوپر غلبہ پا لیا, اپنی لینڈ واپس لے لی. تو حضرت ابوبکر صدیق کو اس وقت عبی بن خلف نے, اس وقت تو ہجرت کر چکے تھے, تو اونٹنیاں دی تھیں. بعض کہتے ہیں کہ اس نے, بعض کہتے ہیں وہ مر چکا تھا, اس کے وارثوں نے دی تھی. تو آپ صلی اللہ علیہ وسلم کے پاس اونٹنیاں لے کے جب ابوبکر صدیق حاضر ہوئے تو آپ نے فرمایا, ان کو صدقہ کر دو, یہ حرام مال ہے. تو ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے ان کو صدقہ کر دیا تھا. اچھا, اب اس سے یہاں پہ یہ پتہ چلتا ہے کہ یہ جو شرطیں لگانی ہیں, بعض دفعہ لوگ کھیلوں کے اوپر بہت شرطیں لگا لیتے ہیں کہ جی شرط لگاؤ فلانی ٹیم نے جیتنا, نہیں ہم تو ویسے ہی کھیل کھیل میں کر رہے ہیں, ہم کوئی سیریس تھوڑی ہیں. تو شرط لگانا جائز نہیں ہے اسلام میں, اس کی ممانعت کی گئی ہے. آج کے وقت میں خاص طور پہ کھیلوں پہ بہت جوا کھیلا جاتا ہے, تو اس کی کمائی بھی حرام ہے. آپ صلی اللہ علیہ وسلم نے اس کو لینے سے انکار کر دیا اور فرمایا صدقہ کر دو. اور یہ میں نے جیسے آپ کو بتایا اس وقت کا واقعہ ہے جبکہ جوا کھیلنے کی ابھی ممانعت نہیں آئی بھی تھی تب ہے. بعد میں تو کبھی بھی آپ نے کسی جگہ پہ نہیں پڑھا ہوگا کہ صحابہ کرام نے کسی چیز کے اوپر شرط باندھی ہو, ایسے اس طرح سے کوئی ڈیل کی ہو, ایسا کہیں پہ بھی نہیں آتا. है, तो इसलिए इन चीजों से बच के रहना चाहिए। और ये भी नहीं कहना चाहिए कोई बात नहीं मैं तो फन से खेल रही हूँ, $1 का जुआ खेल रही हूँ, $10 का खेल रही हूँ, जो मिलेगा मैं तो उसको सदका ही कर दूंगी ना। नो, वो तब की बात थी जिस वक्त के उन्होंने यानी ये अहकामात आने से पहले ये चीज करी थी, तो तब की बात थी। अहकामात आने के बाद ना तो किसी ने ऐसा किया कि शर्त लगाई हो, जुआ खेला, और ना ही किसी ने उसके बाद ये सोच के कि मैं तो सदका करूंगा तो दे दिया। तो ये चीज को आप यूज नहीं कर सकते ये कह के नहीं उन्होंने भी तो किया था ना ऐसे। अच्छा, इसके अगर आप लोग पढ़ना चाहें तो इसकी बहुत ही दिलचस्प इनकी सारी जो जंग हुई थी उसकी तफसीलात इब्ने कसीर में भी हैं कि कैसे ये आपस में इन्होंने किया और किस तरह से फिर रूमी वाकई ही गालिब आ गए। लिल्लाहि अल-अम्रु मिन क़ब्लु व मिन बाद, अल्लाह ही के लिए इख्तियार है पहले इससे और बाद इससे। अच्छा, अब आप ये देखें ये जो फतह हुई है, इस जो रूमियों को फतह हुई है, इससे पहले का भी इख्तियार अल्लाह का ही है और इसके बाद का भी, यानी रूमी मغلوب हुए ये भी अल्लाह ही के इख्तियार में, और बाद में भी जो उनको फतह हुई ये भी अल्लाह ही का इख्तियार है। इससे यहां पे पता चलता है कि इरादा किसका चलता है, कंप्लीट इख्तियार किसका है, अल्लाह का। अब ये देखें एक बात नोट करें यहाँ पे कि इतने मुश्किल हालात थे रूमियों पे, यानी बिल्कुल जैसे मैंने आपको बताया वो कुचल दिए गए थे, और उसके ऊपर यहाँ पे ये वादा जब दे दिया गया कि वो एक दिन गालिब होंगे, तो अबू बकर सिद्दीक रजी अल्लाह तआला अन्हु का आप यकीन देख रहे हैं यहाँ पे। बज़ाहिर देखने में ऐसे लग रहा था नहीं ये तो इम्पॉसिबल है, कहाँ अब वो उठेंगे, अब नहीं वो, अब तो उनमें कुछ रह ही नहीं गया। लेकिन जब आप यहाँ पे देखते हैं कि अल्लाह का वादा आ गया, अल्लाह ताला ने आयत उतार दी इसके ऊपर, फिर अबू बकर सिद्दीक का यकीन आप देखें कैसा है कि इसके ऊपर शर्त बांध दी कि हाँ ऐसा हो के ही रहेगा क्योंकि अल्लाह ने जो फरमा दिया। इसी तरह हम अपने हालात भी देखें कि जब हालात नाजुक होते हैं, जब ऐसे कोई हालात होते हैं जिसके अंदर हम सख्त परेशान होते हैं और अल्लाह का कोई वादा हम देखते हैं कुरान में, मिसाल के तौर पे अल्लाह का वादा है कि रिज्क मेरे जिम्मे है, मैं ये दाबा को भी रिज्क मैं ही देता हूँ, हर जानदार कोई अपना रिज्क उठाए हुए नहीं फिरता, अल्लाह ही है सबको रिज्क देने वाला, तो उस वक्त हमारा कितना यकीन होता है। हर शर और हर खैर अल्लाह ही की तरफ से आता है, जो तुम्हें पहुंचा है वो तुमसे टल नहीं सकता था, अगर शर पहुंचा है वो तुम्हें पहुंच के रहना था, और जो खैर पहुंची है वो किसी और को नहीं मिलनी थी, तुम्हें ही मिलनी थी, वो तुम्हें पहुंच के रहनी थी। ये सब अल्लाह के वादे हैं। जब हालात मुआफिक ना हो तब क्या मुझे अल्लाह की बात पे यकीन रहता है? क्या मुझे ये यकीन रहता है कि कभी दिन जरूर बदलेंगे? यहां पे आप देखें कि वो मغلوب हैं, पिसे हुए हैं, उसके बावजूद उनके लिए ये खुशखबरी आ रही है। सोचने वाला तो सोचेगा कैसे, ये तो नहीं मुमकिन, लेकिन अल्लाह जब फरमा दे कि हाँ ऐसा होके रहेगा तो वो होके रहता। अब हमारा काम क्या होता है, उस वक्त में यकीन हमें आ जाना कि जो अल्लाह की बात है वो सच्ची है, अल्लाह की बात ऐसे यकीनी हमारे लिए होनी चाहिए जैसे सूरज इस वक्त निकला हुआ, हम सबको यकीन है ये सूरज निकला। लेकिन अक्सर जब गैर यकीनी से हालात होते हैं, मायूसी के हालात हो जाते हैं, परेशानी के हालात हो जाते हैं, तो ये यकीन कहीं उड़ के चला जाता है, और इंसान कहता नहीं अब नहीं, कभी सही हो ही नहीं सकता, अब कुछ अच्छा हो ही नहीं सकता, अब मुझे कहाँ से जॉब मिलेगी, अब मुझे कहाँ से रिस्क मिलेगा, वो इतना थुड़दिला हो जाता है, बाज दफा हराम की तरफ चला जाता है कि मेरे हलाल से तो मिलना ही नहीं है, हलाल में तो गुजारा होना ही नहीं है। تو جن حالات میں بھی انسان ہو یہ سوچے کہ اللہ تعالیٰ نے وقت مقرر کیا ہوا ہے میرے لیے حالات کے بدلنے کا. جیسے یہاں پہ ہے وَلِلَّهِ الْأَمْرِ، اللہ کو فیصلے کا اختیار ہے، فیصلے وہ کرتا ہے کہ کب میرے حالات بدلیں گے، یہ میرے ہاتھ میں نہیں ہے. ہم چاہتے ہیں ہمارے ہاتھ میں ہو جائے، ہم چاہتے ہیں ہمارے حالات اچھے ہو جائیں، یہ سچویشن ہے بس یہ ٹل جائے، یہ چینج ہو جائے. کیوں نہیں چینج ہوتی؟ ایسا میرے ساتھ کیوں ہو رہا ہے؟ اللہ تعالیٰ فرماتا ہے وَلِلَّهِ الْأَمْرِ، اللہ ہی کے لیے ہے امر، فیصلہ اللہ کے ہاتھ میں ہے. کس دن آپ کے حالات چینج ہونے، کس دن میرے حالات بدلنے، یہ سب اللہ تعالیٰ کے اختیار میں ہے. مگر ہم جب بے صبری کر کے اور جزا فضا کرتے ہیں، شور ہنگامہ کرتے ہیں، تو اپنا اجر گنوا دیتے ہیں. ہمیشہ یہ یاد رکھنا چاہیے، میرے اذن سے نہیں چیزیں ہوتی، اللہ کے اذن سے ہوتی ہیں، اس کے اختیار میں. میری چاہت نہیں ہوتی، میری مرضیاں نہیں چلتی، اس کائنات میں اللہ کی مرضی چلتی ہے. جب وہ چاہے گا، اس کا فیصلہ آئے گا، تبھی میرے حالات بدلیں گے. تو پھر میں جھک کس کے سامنے جاؤں؟ اس اللہ کے سامنے جو میرے حالات کو بدلنے والا ہے. وہ جب چاہتا ہے کسی قوم کو شکست دے دیتا ہے، جب چاہتا ہے کسی قوم کو فتح مند کر دیتا ہے. یہاں پہ دیکھیں آپ، اللہ اکبر، یہ اللہ کو معلوم ہے کس کو کتنے وقت تک کسی سچویشن میں رکھنا ہے، یہ اللہ کو پتا ہے، یہ اس کی مرضی ہے. کسی کے حالات کب بدلنے ہیں، کسی کی بیماری کب دور کرنی ہے، کسی کو اولاد کب دینی ہے، کسی کے دن برے دن کب اچھے دنوں میں چینج کر دینے، یہ سب اسی کا اختیار ہے. ہمارا کام ہے کہ ہم اس کے ہر فیصلے پر راضی رہیں اور انتظار کریں اچھے دنوں کا، کبھی مایوس نہ ہو. وَيَوْمَئِذٍ يَفْرَحُ الْمُؤْمِنُونَ، اور اس دن خوش ہو جائیں گے مؤمن، مومنوں کو اس دن خوشی ہوگی. کس دن؟ جس دن رومی غالب آ جائیں گے. دیکھیں اس وقت مسلمان کیا تھے، اب دیکھیں ان کی سچویشن کیا ہے. ان کی سچویشن یہ ہے کہ اس وقت وہ یہاں پہ مکہ میں پس رہے ہیں، ہجرت حبشہ ہو چکی ہے، اس وجہ سے کہ مسلمانوں کے اوپر بہت تنگ حالات تھے. ٹھیک ہے، اور آپ صلی اللہ علیہ وسلم مسلمانوں کے حالات دیکھ دیکھ کے بھی کڑتے ہیں. ایسے وقت میں ایک اتنی بڑی خوشخبری آ گئی کہ رومیوں کو فتح ملے گی، اور اس دن تم بھی فتح، تم بھی خوش ہوگے. یہ اللہ تعالیٰ نے خوشخبری دے کے مسلمانوں کے دلوں کو بھی ایک ڈھارس دے دی. ایک ایسے وقت میں کوئی آپ کو کہہ دے، جو بہت آپ کو پریشانی کا وقت ہوا، کہ ایک دن وہ آئے گا کہ آپ کو یہ پریشانی یاد بھی نہیں رہے گی، آپ کے اتنے اچھے دن آنے والے ہیں. کیا ہوتا ہے، ایک دم دل میں کتنے بھی پریشانی ہو لیکن دل ایک دم مطمئن سا ہو جاتا ہے. اچھے دنوں کی آس اور امید انسان کو ہمیشہ حوصلہ دیتی ہے، مایوسی سے نکالتی ہے. تو یہ ایسے وقت میں اللہ تعالیٰ نے خوشخبری دے دی مسلمانوں کو، اور ان کے دلوں کو ڈھارس دے دی، اور یہ بھی بتا دیا کہ وہ جب دن آئے گا نا، تمہارے دل بڑے خوش ہو جائیں گے. اچھا، اب اس کے اندر ایک اور بھی اشارہ ہے. بعض دفعہ انسان کو اس وقت پتہ نہیں ہوتا کہ کیا چیز ہے جو آگے آنے والی ہے. اب یہاں پہ بظاہر اس وقت کے مسلمانوں کو دیکھا جائے تو یہی سمجھ میں آتا ہے کہ یوم اذن یفرح المؤمنون سے مطلب یہ ہے کہ جب رومی فتح پائیں گے تو مسلمانوں کے دن بڑے خوش ہو جائیں گے. لیکن اس کے اندر ایک اور غیب کی خبر ہے کہ رومیوں کی فتح پہ تو مسلمانوں کے دل خود خوش ہوں گے ہی ہوں گے، لیکن ایک اور اس وقت فتح ملے گی مسلمانوں کو، جس کی وجہ سے ان کے دل بہت خوش ہوں گے. اور وہ فتح کون سی تھی؟ بدر کی فتح. بدر کی فتح ان کو اسی وقت ملی مسلمانوں کو جس وقت ادھر رومی بھی فتح یاب ہوئے. سبحان اللہ، ابھی مسلمانوں کو اس وقت تو نہیں علم تھا نا اس بات کا، बजाहिर देखने में, जाहिरी चीज देखने में लग रहा था कि अच्छा उस चीज पे हम खुश होंगे, अच्छा एक दिन हमें यह खुशी मिलेगी, और इनके मुंह बंद होंगे जो ये आज कह रहे हैं कि जो हम तुमको भी इसी तरह मगलूब कर लेंगे जैसे फारस वालों ने रूमियों को किया। लेकिन इसके अंदर जो अल्लाह की तरफ से ये खुशखबरी थी, ये बदर का वक्त होगा उस वक्त, ये अल्लाह को ही पता था। मुसलमानों को किस तरह अल्लाह ताला ने देखा, हौसला दिया इतनी मायूसी के वक्त में। वो देखें, एक इंसान की अपनी भी हालत पतली हो, दूसरी ऊपर से वहां से भी ऐसी खबर आ गई, यानी एक के ऊपर एक। कभी कभी हालात ऐसे होते हैं एक के ऊपर एक, कोई खुशी की बात मिलती ही नहीं है। मतलब माजरत के साथ, जैसे आज के वक्त में कुछ इसी किस्म का हाल मुसलमानों का भी है, अहले इस्लाम का है, कि यकीन जाने कभी दिल चाहता है कभी कोई खुशी की खबर भी तो मिले, एक के बाद एक बुरी खबर, एक के बाद एक बुरी। अब ये हो गया, अब वो बुरा हो गया, अब वो बुरा हो गया, और लगता है कि जैसे सारी शामत, सारी एक यानी बुराई जैसे मुसलमानों के ऊपर ही आ पड़ी है, इन्हें कोई खुशी की खबर मिलती नहीं। इसी तरह उस वक्त मक्का वालों का भी हाल था, मुसलमान जो वहां पे थे खुद भी उनकी जिंदगियां मिजरेबल हो रही थी, और वहां दूसरी तरफ एक खबर भी आई तो वो कैसी आई, यानी चलो वहां से ही अच्छी खबर आ जाती, चलो दिल खुश हो जाते, बैठे हुए दूर से, हालांकि कुछ उनको मिलना थोड़ी था, लेकिन दूर से वे बैठे हुए भी ऐसी चीज आ रही है कि जो उनके दिल और डिप्रेस कर रही है। उस वक्त अल्लाह ताला ने कितनी प्यारी उम्मीद दिखलाई कि होप रखो, अल्लाह पे भरोसा रखो, सारे इख्तियार सारे असबाब तो अल्लाह के हाथ में है, दिल उसके हाथ में, हालात उसके हाथ में है, और जितने इम्पॉसिबल हालात लगते हैं वो तुम्हारे लिए इम्पॉसिबल हो सकते हैं, अल्लाह के लिए नहीं है। जितने भी बिगड़ी हुई चीजें हैं वो सारी संवर सकती है, तो हालात जल्द बदलेंगे, विदा सिनीन में उस दिन तुम खुश होगे। और वो वक्त आ गया ना कि मुसलमानों को बदर की फतह मिल गई, जिसकी जो उनके लिए इंतहाई खुशी का वक्त था, यौमुल फुरकान है। इससे ये भी हमें पता चलता है, बाज दफा मिसाल के तौर पे कहीं कहीं टीमें मैच खेल रही होती हैं, कहीं और कोई ऐसा मुकाबला हो रहा होता है, तो उनके अंदर एक तरफ मुशरिक होते हैं, एक तरफ मुसलमान होते हैं, या एक तरफ अहले किताब होते हैं, दूसरी तरफ बुत परस्त होते हैं, या ऐसा कुछ मामला होता है, तो उस वक्त अगर हमें खुशी हो जाती है कि मुसलमान जीत गए या अहले किताब जीत गए, चाहे वो कोई गेम ही हो, चाहे वो कोई मुकाबले ही हो, तो उस वक्त भी खुश होने में कोई हरज नहीं है, उसमें कोई बुरी बात नहीं है। इसी तरह अहले किताब अगर मुकाबले में है मुशरिकीन के, तो वो अगर जीत जाते हैं तो उस पे भी अगर हमारे दिल खुश हो जाते हैं तो इसमें भी कोई हरज नहीं, बशर्ते कि ऐसी खुशी ना हो कि मुसलमानों के खिलाफ ही वो कहीं खड़े में है तो फिर वो जीत रहे हैं और फिर हम खुश हो रहे हैं, ऐसी ना हो, या किसी गुनाह के काम की ना हो, अदरवाइज जो है इस खुश होने में कोई हरज नहीं है। ठीक है, इसमें भी गिल्टी फील होने की जरूरत नहीं कि लो ये तो फिर बहुत दुनियावी काम हो गया, या हम अहले किताब के ऊपर क्यों खुश हो रहे हैं, या ये भी तो मुशरिक हैं, ये भी वो हैं, तो इसमें वो नहीं। हम ये देखेंगे कि इनका मुकाबला जिनके साथ है ये फिर भी हमसे क्लोजर है दीन में, और अगर मुसलमान और किसी बुत परस्त का तो जाहिर ही बात है, किसी मार्के के अंदर भी हो, किसी मुकाबले में भी हो, उसके अंदर जब मुसलमान को फतह मिलती है तो खुश होना इसमें कोई बुराई की बात नहीं। अब ये नहीं कह सकते अच्छा तो आप इतने दीनी, आप ये गेम के इस मामले पे खुश हो रहे हैं, इसमें कोई मसला नहीं है। लेकिन जो यहाँ पे खुशी की बात की गई, ये थोड़ी सी इस पे भी मैं ये कहूंगी कि देखिए खुशी होना जो है ना, ये ईमान लाने वालों को ममनू नहीं है, ये हराम नहीं है खुश होना, कि कभी खुशी नहीं हो सकते, बस वो हर वक्त गमगीन रहे, हर वक्त डिप्रेस रहे, तो बस फिर ये तो बड़े अल्लाह वाले हैं, और अगर कहीं ये खुश हो गए तो फिर ये क्या बात हुई कि ये बस खुश हो रहे हैं, ऐसी बात नहीं। हाँ, मगर ये बात जरूर है कि डिफरेंस है एक ईमान वाले की खुशी में और एक काफिर की खुशी के अंदर, बड़ा फर्क है, दोनों की खुशी के मौके डिफरेंट है, देखें, ये खुश होता है इस बात पे कि मैं पैदा हो गया था इस दिन पे, तो इसलिए मैं बड़ा आज खुश हो रहा हूं और मैं, मेरा एक साल जिंदगी का और गुजर गया तो इसलिए मुझे बड़ी खुशी हो रही, चाहे वो साल निकम्मा गुजरा, चाहे वो गुनाहों के अंदर गुजरा, चाहे वो जैसे तैसे गुजरा, उसकी कोई परवाह नहीं है, बस एक साल गुजर गया उसके ऊपर बस खुशी हो रही है। या इस चीज पे खुशी हो रही है कि जिन भूत बन के और मास्क लगा के और चेहरों को स्याह करके और उसके बाद कॉस्ट्यूम्स पहन के, इसके ऊपर खुश होना, या फिर ये कि भाई किसी को रेड फ्लावर दे के खुश हो रहे हैं, ये कर रहे हैं, ये मुसलमान के तरीके नहीं होते खुश होने के। उसकी खुशी किस पे होती है? ईमान पे खुशी होती है, कुरान के मिल जाने पे, जो अल्लाह ताला ने कुरान करीम में भी फरमाया कि ये है वो खुशी जिसके ऊपर तुम्हें खुश होना चाहिए, ये है वो नेमत जिस पे तुम्हें खुश होना चाहिए। मुसलमान की खुशी कुरान के ऊपर होती है, मुसलमान की खुशी अमल करने के ऊपर होती है कि मैं ये, मिसाल के तौर पे कोई फैमिली इस चीज के ऊपर खुशी कर सकती है, इस चीज के ऊपर वो सेलिब्रेट कर सकती है कि हमने इफ्लास सुन्नत को जिंदा किया और हम एक साल से पूरी फैमिली इस सुन्नत के ऊपर अमल कर रहे हैं, अब ये एक खुशी का मौका हो सकता है। या मैंने कुरान करीम में से इतना हिस्सा हिफ्ज कर लिया या इतना सीख लिया है, या इन इन सूरतों के ऊपर मैंने यानी बहुत अच्छी तरह इन एंड आउट इनको समझ लिया है, तो ये खुशी के मौके हो सकते हैं। लेकिन ये मुसलमान की खुशी नहीं होती कि बस ऐसे बेकार चीजों के ऊपर खुश हो रहे हैं जिनका कोई मकसद नहीं है, जिनका कोई, या माल और दौलत मिल गया तो अब ये इसके ऊपर खुशी हो रही है, या बेहयाई के कामों को देख के खुशी हो रही है, ये नहीं उनकी खुशी के मौके थे। तो खुश होने में हर्ज नहीं है बिल्कुल, लेकिन हाँ खुशी दोनों की बहुत फर्क होती है। आगे अल्लाह ताला ने फरमाया बिनसरिल्लाह, अल्लाह की मदद के साथ। देखें सुभान अल्लाह, यहाँ पे अब इवन आप तफसीरों में भी पढ़ेंगे कि जो रूमी बादशाह था, बड़ा अकलमंद था, जो कैसर रूम था, वो उसके दानाई उसमें बड़ी थी, हिकमत उसमें बड़ी थी, लेकिन अल्लाह ताला फरमाते हैं अल्लाह की मदद के साथ रूमी गालिब आएंगे। इससे क्या पता चला कि अल्लाह की मदद जब होती है तभी कोई गलबा पाता है। यंसुरकुमुल्लाहु फला गालिबा लकुम, अगर अल्लाह तुम्हारी मदद करे तो कोई तुम पे गालिब नहीं आ सकता, सूरह आले इमरान में है ना ये। तो याद रखिए, जब अल्लाह की मदद साथ होगी फतह तभी मिलेगी। अब कहने को आपका मुझे बड़ा बादशाह, बड़ा चालाक और बड़ा उसके अंदर हिकमत थी और बड़ी बड़ा वाइज था, तो उसकी विजडम कहाँ गई उस वक्त जब अहले फारिस ने उनको घेरा हुआ था चारों तरफ से कुस्तुनतुनिया को, और जिस वक्त वो क्रश होते जा रहे थे, मगलूब होते जा रहे थे, तब उसकी दानाई, वही आदमी था ना, तब का दानाई कहाँ गई थी? तो बात दानाइयों की नहीं होती, बेवकूफ से बेवकूफ की भी जो प्लानिंग है वो चल जाती है जब अल्लाह की मदद साथ होती, और अकलमंद से अकलमंद आदमी जो है ना वो भी फूल बन जाता है जिस वक्त की अल्लाह की मदद नहीं होती। तो बात ये नहीं होती मैं कितनी समझदार हूं, मैं कितनी जहीन हूं, मैंने कितना बड़ा मारका मार लिया, बात ये नहीं होती, बात ये है कि अल्लाह की मदद मेरे साथ थी तो मैंने ये काम कर लिया। अल्लाह की मदद ना होती तो मैं कभी ना कर सकती, ये होनी चाहिए एटीट्यूड। तो अल्लाह ताला फरमाते हैं बिनसरिल्लाह, अल्लाह की मदद के साथ, यंसुरु मन यशा, वो मदद करता है जिसकी वो चाहता है, ये यूनिवर्सल रूल है। पहली जो बात थी बिनसरिल्लाह वो पिछली बात के साथ रिलेटेड है कि वो कैसे गालिब आएंगे, अल्लाह की मदद के साथ। और फिर अल्लाह ताला ने एक यूनिवर्सल रूल दे दिया, यंसुरु मन यशा, जिसकी वो चाहता है मदद करता है, वो जिसको चाहे मदद करके कामयाब कर दे, वो जिसको चाहे अपनी मदद हटा के नाकाम कर दे। ये अलग बात है कि हम, ये तो जरूर इसके अंदर है कि अल्लाह ताला की उसमें हिकमतें होती हैं, ऐसे ही अलर्ट अप फैसले नहीं होते कि बस हैफ़ेज़र्ड के जिसके साथ मर्जी बस इसका ऐसे किसी किसी भी कर दी, किसी की मदद वो करता है तो उसके पीछे भी कोई रीजंस होते हैं, और वो किसी से मदद हटा लेता है तो उसमें भी उसकी हिकमतें होती हैं, कुछ दिखाना चाहता है वो उस कौम को, कुछ समझाना चाहता है, हो सकता है सीधे रास्ते पर लाना चाहता है, हो सकता है उनकी बुराइयां उनसे दूर करना चाहता हूँ, हो सकता है उनको रियलाइज कराना चाहता हूँ, हो सकता है उनमें से तकब्बुर को मिटाना चाहता हूँ, वो कोई मैसेज होता है उन लोगों के लिए। तो यानी फतह सिर्फ अल्लाह के हाथ में है, کیونکہ جب اس نے فتح دینی ہے وہ فیصلہ کرتا ہے میں نے اس کو فتح دینی ہے, تو وہ اس کے ساتھ اپنی لشکر لگا دیتا ہے, پھر اس کو اسباب بھی مل جاتے ہیں, پھر اس کے ساتھ اور چیزیں بھی کوآپریٹو ہو جاتی ہیں, وہ ساری اللہ کی مدد ہوتی ہے نا, ہم سمجھ نہیں پاتے. پھر ہم کہتے ہیں بھائی اتفاق سے فلاں آ گیا وہاں پہ, اس نے میری ہیلپ کر دی, میں تو سڑک پہ کھڑی بھی تھی, یہ تو فلاں اتفاق سے وہاں سے گزر رہا تھا تو یہ تو بڑا اچھا ہو گیا. بھائی اچھا ہو گیا نہیں, اللہ کی مدد تھی, اللہ نے اس کو وہاں بھیجا, اللہ نے کسی کے دل میں خیال ڈال دیا, کیونکہ اللہ آپ کی مدد کرنا چاہتا ہے. یہ وہ تو انسان جو آپ کی مدد کر رہے ہوتے ہیں یا کوئی چیزیں جو آپ کے ساتھ یعنی اسباب بھی آپ کے ساتھ کوآپریٹ کرنے لگتے ہیں, وہ اس وجہ سے کہ اللہ کی مدد ہوتی ہے آپ کے ساتھ. اور جس وقت اللہ کی مدد ہٹ جائے, آپ دیکھیں آپ سب اسباب بھی اختیار کر کے دیکھ لیں, کوئی سبب کام ہی نہیں دیتا. وہ العزیز الرحیم, اور وہ عزیز بھی ہے یعنی غالب ہے, با اختیار ہے اور رحم فرمانے والا. اب یہ دو اللہ تعالیٰ کی صفات یہاں پہ کیوں آئیں؟ اس لیے کہ مدد کرنے والا, مدد کی بات ہو رہی نا پیچھے, نصر کی بات ہو رہی, کوئی دوسرے کی مدد تبھی کر سکتا ہے نا جب وہ خود با اختیار ہو, جب وہ خود غالب ہو, جب وہ اپنے فیصلوں کو امپلیمنٹ کر سکتا ہو, ایسے تھوڑی ہی مدد کر سکتا ہے. وہ زبردست عزیز ہے, غالب ہے. اور دوسرا مدد کے لیے کون سی چیز ضروری ہے؟ اگر کسی کے پاس غلبہ بھی ہو لیکن کسی کو دوسرے پہ رحم ہی نہیں آ رہا, تو پھر مدد کیسی ہوگی؟ وہی مدد کرے گا جس کے پاس پاور بھی ہو اور جس کو رحم بھی آتا ہو دوسرے پہ, تب ہی مدد ہو سکتی ہے. ٹھیک ہے, تو اس لیے اللہ تعالیٰ کی یہ دو ایٹریبیوٹس آئے ہیں یہاں پہ, کتنے اپروپریٹ ہیں نا اس بات کے ساتھ, نصر کے ساتھ, یہ عزیز اور رحیم دونوں چیزیں ہوں گی تو تب مدد ہوگی. وعد اللہ, اللہ کا یہ وعدہ ہے, کیا یہی کہ رومی ضرور فتح یاب ہوں گے, یہ اللہ کا وعدہ, اللہ نے وعدہ کر لیا کہ حالات بدلیں گے. لا یخلف اللہ وعدہ, اور یہ اب یونیورسل رول اگین آ گیا, یاد رکھنا اللہ اپنے وعدے کے خلاف کبھی نہیں کرتا, یہ وعدہ ہو یا کوئی بھی اس کا وعدہ ہے. جو اس کے وعدے چاہے آپ قرآن میں پڑھتے ہیں, چاہے آپ نبی صلی اللہ علیہ وسلم کی زبان سے سنتے ہیں کہ اللہ کا یہ وعدہ ہے, یاد رکھیے اللہ اپنے وعدوں کے خلاف نہیں کرتا. اللہ کا اور کوئی وعدہ آپ کو یاد ہے؟ اللہ کا یہ وعدہ ہے نا کہ قیامت آئے گی, حساب کتاب ہونا ہے, جنت جہنم ہے. یاد رکھنا اللہ اپنے وعدے کے خلاف نہیں کرتا, اس کا وعدہ ضرور پورا ہوگا. کہیں یہ ڈاؤٹ آنے لگے ذہن میں, شیطان کبھی کہے کہ پتہ نہیں ایسا ہوتا ہے کہ نہیں یا کیا, تو کہیں لا یخلف اللہ وعدہ, اللہ نہیں اپنے وعدے کے خلاف کرتا. ولکن اکثر الناس لا یعلمون, اکثر لوگ نہیں علم رکھتے. کس چیز کا نہیں علم رکھتے؟ کہ اللہ کبھی اپنی وعدہ خلافی نہیں کرتا, کبھی اپنے وعدوں کے خلاف نہیں جاتا, ان کو یہ سمجھ ہی نہیں ہے. وہ اللہ کے وعدوں کے بارے میں شکوک و شبہات میں رہتے ہیں, پتہ نہیں ہوگا یا نہیں, پتہ نہیں کیسے ہو سکتا ہے, اب کیسے ہوگا, یہ تو بالکل ہی لگ نہیں رہا کہ ہو سکتا ہے کبھی, تو ان کو کبھی کامل یقین ملتا ہی نہیں ہے. کافر تو ایسے کرتے ہی کرتے ہیں, ان کو تو نہیں ہے اللہ کے وعدوں پہ یقین. بعض دفعہ مسلمان بھی ڈاؤٹ کرنے لگتے ہیں اللہ کے وعدوں کو, دلوں میں شکوک و شبہات آنے لگتے ہیں, پتہ نہیں کسی نے مار کے جی کے اٹھ کے کہاں دیکھا, کبھی کسی نے آ کے بتایا تو نہیں کہ ایسا ہی ہوتا ہے قبر کے اندر, کبھی وہ پتہ نہیں قبر میں ایسا ہے بھی کہ نہیں ہے, ہو سکتا ہے کچھ بھی نہ ہو, ہو سکتا ہے کوئی قیامت ہی نہ ہو, ہو سکتا ہے ایسے نہ ہو. اللہ تعالیٰ نے فرما دیا نہیں, اللہ کے وعدے سچے ہیں. بس اکثر لوگوں کو اس بات کا پتہ ہی نہیں ہے کہ اس کا وعدہ پورا ہو کے رہے گا. اور اگر اس کانٹیکسٹ میں دیکھیں رومیوں کی فتح کے, تو وہ بھی نہیں لگ رہا کہ وہ کبھی فتح یاب ہوں گے, لیکن جب اللہ نے وعدہ کر لیا تو اکثر لوگوں کو نہیں پتا کہ اللہ تعالیٰ اپنے وعدے کے خلاف کرتا نہیں ہے. اصل میں اس کے جو کام ہوتے ہیں نا, وہ اتنے غیر محسوس طریقے سے ہوتے ہیں کہ پتہ بھی نہیں چلتا کہ وہ کام ہو بھی گیا, बिल्कुल ऐसे ही जैसे दिन रात में बदल जाता है, रात दिन में बदल जाती है, कितने गैर महसूस तरीके से, वरना लाइट्स का स्विच ऑन ऑफ करने की तरह से ये होता तो सबको एकदम रियलाइजेशन होती, लेकिन हमें पता भी नहीं चलता कैसे ग्रेजुअली दिन जो है वो रात में जैसे नहीं दाखिल हो गया, बिल्कुल महसूस ही नहीं होता। तो अल्लाह ताला ने फरमाया कि अक्सर लोग इल्म नहीं रखते, वो इस चीज का तो इल्म रखते नहीं, फिर किस चीज का इल्म रखते हैं, क्या जानते हैं वो, यालमून ज़ाहिरा मिनल हयात दुनिया, दुनिया की जाहिर का इल्म रखते हैं। अगर ये इल्म रखते हैं तो सिर्फ यही इल्म रखते हैं कि ये दुनिया को जो जाहिरी अपेरेंट जो जो सामने नजर आने वाली दुनिया है, सामने का हिस्सा, यानी दुनिया की भी रियलिटी को नहीं, रियलिटी का देखिए एक इल्म होता है ना कि हकीकी इल्म, यानी जो इंसान किसी चीज का इन एंड आउट एवरीथिंग जानता हो, एक इल्म होता है कि बस अपेरेंटली जो चीज है ना वो उसका पता है, बड़ी खूबसूरत लग रही है, बड़े खूबसूरत रैपर में, चाहे वो अंदर से गली सड़ी गंदी हो, ऊपर ऊपर से वो खूबसूरत लग रही तो आप कहें नहीं बड़ी खूबसूरत है, ये आपका इल्म हकीकी इल्म नहीं है, ये बस जाहिर का इल्म है। इसी तरह इनको दुनिया का भी टोटैलिटी में इल्म नहीं है, सिर्फ ऊपर ऊपर का इल्म है, जाहिरन मिनल हयात दुनिया। और अपेरेंटली इल्म होना क्या होता है, देखिए एक तो है ना कि हकीकी इल्म अगर इस दुनिया का भी होता तो ये बात समझ आ जाती कि ये दुनिया फानी है, ये दुनिया खत्म हो जाने वाली है, इसकी हर चीज को जवाल है, यहाँ पे किसी को दवाम नहीं है, हमारे सामने चीजें आ रही हैं और चली जा रही हैं, पुरानी हो रही हैं, खत्म हो रही हैं। लेकिन जब इंसान को यालमूना जाहिरा मिनल हयात दुनिया होता है ना, सिर्फ जाहिरी जाहिरी, तो बस फिर वो इसकी चकाचौंध देखता है, इसका पैसा देखता है, इसकी गाड़ियां, उसके घर, इसकी ये रेल पेल चीजों की और उनकी ये लग्जरीज, यहाँ के माल असबाब, ये उसकी आंखों को ऐसा अंधा कर देते हैं कि उसको इसका भी दुनिया की जिंदगी का भी असल रियल नॉलेज हो ही नहीं पाता। वमल हयात दुनिया ला मताल गुरूर, दुनिया की जिंदगी तो सिर्फ एक धोखा है, धोखे के सिवा कुछ नहीं है, उसको ये बात, उसको दुनिया का भी नहीं पूरा इल्म। अक्सरियत का ये हाल है, देखिए ना अक्सर अन्नास की बात आई ना, अक्सरियत का ये हाल है कि वो नहीं ये जानते कि अल्लाह के वादे सच्चे हैं, वो क्या जानते, सिर्फ जाहिर मिनल हयात, ये अक्सरियत की बात हो रही है, जबकि हमें तो बहुत शौक है कि हम बस अक्सरियत देख के उसके पीछे चलें, सभी ऐसा करते, सभी ये कर रहे हैं, वो भी तो फलाना भी तो कर रहा है, वो भी तो कर रहा है, तो याद रखें अक्सरियत गलत रास्ते पर है। कभी भी अक्सरियत ने अंबिया की पैरवी नहीं की, हमेशा अकलियत ने की है, काम लोगों ने की है, मेजॉरिटी जो थी वो इनकार करने वाली होती थी। इसी तरह मेजॉरिटी जो है बस दुनिया की जाहिरी चक्का चौंध, इसकी जाहिरी चीजों की इल्म रखती है, अंदर का जो इसकी रियलिटी है ना वो नहीं उनको पता। दूसरी क्या बात है इसका अंदर माना है कि ये देखें जो ये अक्सरियत है वो दुनिया के जाहिर को तो जानती है, मगर क्या है आगे भी पढ़ के देखें इस आयत को तो फरमाया वहुम अनिल आखिरति हुम गाफिलून, दुनिया की जिंदगी का जाहिर का तो बड़ा इल्म है लेकिन आखिरत के बारे में गाफिल है, जो हमेशा की जिंदगी है उससे बिल्कुल ला इल्म है, सिर्फ दुनिया का नॉलेज है इनके पास, जाहिरी इल्म है, दुनिया की जेबाइश, इसकी लज्जतें, इसके खेल कूद, तिजारत, कैसे कहाँ पे पैसा इन्वेस्ट करना है, कहाँ से कितना मिलेगा, किधर मैं क्या कौन सी जमीन खरीद लूं, मैं कौन सी ये और सामान ऐश कहाँ से मिलते हैं, ऐशो इशरत की इकसाम क्या है, एंटरटेनमेंट कौन सी। अगर आप आज मुझे सिर्फ इतना बताएं, अगर आप आज किसी के साथ बैठ जाएं, मजलिसों की गुफ्तगू देख लें, लोगों का इल्म ज्यादा किस चीज पे मबनी है। सियासत का हर एक समझता है कि मैं माहिर हूँ, खेलों का सबको पता है, फिर औरतों में अगर आप देख लें मेकअप हो गया, ज्वेलरी हो गई, कपड़े हो गए, कौन सा आजकल फैशन चल रहा है वो हर एक को पता है वो होगा, फिर खाने पकानों की रेसिपीज, फिर घरों को डेकोरेट करना, फिर ये तो सारे अलूम हैं, इनके अंदर तो बिल्कुल अप टू डेट है। ये कहते हैं ये चीज तो आउटडेटेड हो गई है, ये चीज आजकल बहुत इन है, इनका भी पता है कि कौन सी चीज इन है और कौन सी आउट है, ये भी पता है, मगर नहीं पता तो अपनी आखरत का नहीं पता, उससे गाफिल है, उससे बिल्कुल गाफिल है। गाफिल का मतलब क्या है कि उसकी तरफ कोई ध्यान ही नहीं है, उससे सोए में पता ही नहीं है आखरत में जी कौन से काम है जो कि करने हैं मुझे, आखरत में कौन कौन से मरहले हैं जिनसे गुजरना है, आखरत में किस तरह से कामयाबी पानी है, अल्लाह को राजी करना कितना जरूरी है, आखरत कितना बड़ा मुंह खोले खड़ी है, मैंने एक कदम आगे रखा ना, जस्ट वन स्टेप होता है, जस्ट वन स्टेप कि इंसान दूसरी तरफ चला जाता है, दूसरी तरफ पता है कौन सी, ये जिंदगी है वो मौत है। आपने कई वाक्यात सुने होंगे, आपके सामने हुए होंगे, लम्हा पहले इस तरफ था, लम्हा बाद दूसरी दुनिया में चला गया, एक ये दुनिया है ना और एक और दुनिया है बरजख, एक लम्हे की देर होती है। ये नहीं मैं कह रही कि यहां का कोई इल्म नहीं लेना चाहिए यहां का, मगर यहां का इल्म अगर आखरत की याद नहीं है, अगर अल्लाह की याद नहीं है, तो ये इल्म नाकिस है, ये इल्म किसी काम का नहीं है, ये कंप्लीट इल्म नहीं है, ये इंसान को कुछ नहीं फिर देगा। अगर ये ना भी हुआ तो कोई ऐसा नुकसान नहीं हो जाता, लेकिन अगर आखरत का इल्म ना हुआ तो बहुत बड़ा नुकसान है। आप लोगों से कितनी टिप्स पूछ लें, टोटके पूछ लें, चीजें पूछ लें, वो कितना आपको बता सकते हैं, कितनी सारी बातें इस चीज के बारे में, उस चीज कोई किस चीज का एक्सपर्ट है, कोई उसी चीज का एक्सपर्ट है, माहिर है, लेकिन आप ये पूछ लें नमाज का तर्जुमा क्या है, ब्लैंक बिल्कुल, कुरान में ये आयत का माना क्या है, कुछ भी नहीं पता। अल्लाह ताला के अहकामात क्या हैं, कोई इल्म नहीं। सोए में आखरत के मामले में बिल्कुल डीप स्लीप में, तवज्जो किस तरफ है, सिर्फ इस दुनिया की तरफ, इस दुनिया की तरफ तो उतनी तवज्जो रखनी चाहिए थी जितना यहां रहना है, यहां पे भी रहना है, ऐसा नहीं कि आप यहां से तवज्जो हटा लें, यहां पे भी रहना है, यहां की तरफ तवज्जो करनी है, मगर उतनी जितना यहां पे रहना है, और आखरत की तरफ तवज्जो कितनी करनी है, जितना वहां पे रहना है। और हमने क्या किया हुआ, उलट किया हुआ, देखिए कोई प्रोपोर्शन भी तो होना चाहिए ना, प्रोपोर्शन किस चीज पे डिपेंड करता है, इस पे कि कितना कहां पे रहना है। अब कितना हमने आखरत में रहना है, इसका जवाब अगर आपने देखना है तो इमाम गजाली ने बड़ी प्यारी बात एक फरमाई, अल्लाहु अकबर, कि ये जमीन और आसमान के दरमियान जितनी फिजा है ना, कितनी फिजा है, बहुत ज्यादा ना, ये खला स्पेस कितनी बड़ी है जमीन और आसमान के दरमियान, तो फरमाते हैं कि सारी स्पेस, ये सारी फिजा राई के दानों के साथ भर दी जाए, अगर छोटे से होते मस्टर्ड सीड उसके साथ भर दी जाए, यानी इमेजिन कितने मिलियंस ट्रिलियंस होंगे वो दाने, अच्छा सारी भर गई, और एक परिंदा एक दाना खाए हर हजार साल के बाद, यानी एक दाना खाए फिर दूसरा दाना हजार साल के बाद खाए फिर तीसरा दाना हजार साल के बाद खाए फिर चौथा दाना हजार साल के बाद खाए, तो फरमाया एक वक्त आएगा ये सारे दाने खत्म हो जाएंगे मगर आखरत की जिंदगी कभी खत्म नहीं होगी। अल्लाह अकबर, इतना हमने रहना है आखरत में, इतना, इसके बावजूद वहां की तैयारी की हमें फुर्सत नहीं, और जहां पे 50, 60, 70, 80 साल रहना है वहां अच्छी जिंदगी गुजारने के लिए हम हलकान होते जा रहे हैं, अच्छा पहनने के लिए, अच्छा खाने के लिए, अच्छा पीने के लिए, अच्छा कंफर्टेबल लाइफ के लिए, कि इतने ज्यादा हम हलकान है कि हमारे जहनों पे ये सवार है ऑल द टाइम, ہم سوچتے ہیں تو اس کے بارے میں، ہم خواب دیکھتے ہیں تو اس کے، ہم رات کو فکر کرتے ہیں تو اس کی، یہی کے گھروں کی، یہی کے جینے کے لیے، یہی کے پہننے کے لیے۔ اللہ اکبر، اتنی محبت ہے یہاں کے گھروں سے کہ سارا ٹائم اور سارا ذہن اور ساری انرجیز اس کے لیے لگ رہی ہیں۔ وہاں انسان کا جنت میں بھی ایک گھر بن رہا ہوتا ہے، پتہ ہے آپ کو، وہاں پہ وہاں کا گھر تو وہاں کے گارے اور وہاں کی اینٹوں سے بنتا ہے نا، تو وہ فرشتے بنا رہے ہوتے ہیں وہاں پہ ایک انسان کا گھر، تو پھر بناتے بناتے وہ کام بند کر دیتے ہیں، تو دوسرے ان سے پوچھتے ہیں کہ تم نے کام کیوں بند کر دیا، وہ کہتے ہیں اس نے، بندے نے جس کا یہ گھر بن رہا تھا، اس نے عبادت کرنا چھوڑ دی، جب اس نے مٹیریل بھیجنا چھوڑ دیا تو ہم نے گھر بنانا چھوڑ دی۔ یعنی وہ وہاں پہ کنسٹرکشن کس سے ہو رہی ہوتی، عبادت سے، وہاں کا مٹیریل کیا ہے، انسان کی عبادت، جتنی عبادت کرتا جائے گا وہ مٹیریل وہاں پہ پہنچتا جائے گا۔ اب آپ میں سے کوئی اگر گھر بنوا رہا ہو کہیں، تو آپ سوچیں کہ کسی وقت انسان را مٹیریل جو ہے، اینٹیں، سیمنٹ، یہ وہ چیزیں، ان کو رکنے نہیں دیتا کہ کام نہ ٹھپ ہو جائے، کام چلتا رہنا چاہیے، مٹیریل ابھی ختم نہیں ہوتا اور لے کر آ جاتے ہیں۔ اور دیکھو وہاں کا مٹیریل ہی ہماری عبادت ہے، لیکن کیا عبادت کی طرف دھیان ہے؟ اور ہم اپنی زندگیوں کا جائزہ لیں، صبح ہر انسان اٹھتا ہے نا، تو اس کے ذہن میں ایک ٹارگیٹ ہوتا ہے کہ آج میں نے یہ کام کرنا ہے، مثلاً آج میں نے لانڈری کرنی ہے، آج میں نے اپنے کمرے کو صاف کرنا ہے، آج میں نے ادھر کا ویکیوم کرنا ہے، آج میں نے یہ کھانا بنانا ہے۔ اچھا، یہ سب کام کرتے 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 دوپہر پڑ جاتی ہے، دوپہر کو اب تھک گئے، اب چلو ہم کچھ انٹرٹینمنٹ کر لیتے ہیں، اب ذہن ہی اتنا تھک گیا، اب میں ویسے ہی تھک گئی، اب یا تو کہیں فون لگا لیں گے، یا پھر کوئی ڈرامہ لگا دیں گے، یا کچھ کریں گے۔ اب دوپہر گزری، اس کے بعد پھر انٹرنیٹ پہ یہاں بیٹھ جائیں گے، اس کے بعد پھر شام ہو گئی، بچوں کو یہاں لے گئے، وہاں لے گئے، چلو دن ختم ہو گیا۔ سارے کاموں کا ہم نے ایک ٹارگٹ رکھا ہوتا ہے کہ یہ آج میں نے کرنے ہیں۔ کیا عبادت کا بھی ہمارے پاس کوئی ٹارگٹ ہے کہ آج میں نے اتنا قرآن پڑھنا ہے، یا آج میں نے اتنا درود پڑھنا ہے، آج میں نے اتنی استغفار کرنی ہے، اتنی دعائیں کرنی ہیں؟ عبادت کا کوئی ٹارگٹ نہیں ہے، آخرت کے لیے کوئی ٹارگٹ نہیں ہے ہمارے پاس۔ اب کہ دنیا، ہم نے پہلے پڑھا ہے نا کہ دنیا دھوکا ہے، دھوکا، واقعی انسان عمل سے دور ہو جاتا ہے، یہ اس کا دھوکا ہے، انسان ایمان سے محروم ہو جاتا ہے، یہ اس کا دھوکا ہے، یہ دھوکا ہے کہ انسان ایسی زندگی گزار کے چلا جائے کہ اس کی قیامت کے دن شرمندگی اٹھانی پڑے۔ اس کا مطلب وہ دھوکے میں ہے، وہ غفلت میں ہے، وہ انسان غافل ہے نا، جس کو یاد ہی نہیں ہے کہ ایک دن ہے قیامت کا۔ کتنی دفعہ، میں آپ کو تو نہیں کہتی، میں تو اپنے آپ کو کہتی ہوں، کتنی دفعہ دن میں یہ یاد آتا ہے کہ اللہ کے آگے کھڑے ہونا ہے، کتنی دفعہ آتا ہوگا۔ ہم سب اپنے آپ کو اس کرائٹیریا پہ رکھ کے دیکھیں کہ ہم کتنی مہارتیں اس دنیا کی چیزوں اور کاموں کے لیے حاصل کرنے کے لیے وقت بھی لگاتے ہیں۔ ظاہر ہے مہارت ایسے ہی تو نہیں آ جاتی نا، یہاں علم ایسے ہی تو نہیں آ جاتا، مگر اس کے ظاہری کے لیے کتنا ہم کوشش کرتے ہیں، کتنا وقت لگاتے ہیں۔ آخرت کی تیاری کے لیے بھی کیا اتنا وقت لگا رہے ہیں؟ اور مسئلہ نہیں ہے کوئی کوکنگ کے اندر، یا کوئی گھر کی سجاوٹ میں، یا کوئی کسی چیز کے اندر ماہر ہے، یا اس کا بڑا علم ہے، تو وہ علم ایسے ہی آیا نا کہ اس نے کہیں سے علم لیا، کہیں کہیں پڑھا، کہیں سنا، کہیں دیکھا، کہیں اس کو بڑا واچ کیا، پھر اس کو کر کر کے دیکھا، پھر ہی انسان کو اس کا پہ عبور آتا ہے۔ کیا صرف ظاہری کا ہی علم رہ جانا چاہیے، یا کیا آخرت کے اوپر بھی اس طرح سے توجہ ہونی چاہیے؟ اللہ اکبر، کیا ہمیں یہ خیالات آتے ہیں دن میں کہ پل صراط پہ سے کیسے گزروں گی، یا اعمال نامے میں جب میرے نام اعمال میں میرے میزان جب تلیں گے تو اس کے اندر میری نیکیوں کا حال کیا ہوگا؟ پتہ نہیں دانے ہاتھ میں بھی اعمال نامہ آئے گا کہ بائیں ہاتھ میں آئے گا، اللہ جانے۔ اس کی فکر جیسے لگ جائے، ایسی فکر لگتی ہے، پتہ نہیں اللہ تعالیٰ اس وقت میرے سے خوش بھی ہے کہ نہیں۔ اس کی فکر کبھی مجھے ایسی ہو جاتی ہے کہ تڑپ لگ جائے कि पत्नी क़यामत के दिन शर्मिंदगी तो नहीं होगी। ज़ाहिर मिन अल हयात दुनिया, वाकई हम इसके ज़ाहिरी में फंसे हुए हैं। हालांकि जिस तालिबे इल्म का इम्तिहान सर पे हो, वो तो आपने देखा होगा, कम खाते हैं, कम सोते हैं, कम कहीं आना जाना करते हैं, खेल कूद से भी बाज आ जाते हैं। क्यों? इसलिए कि हम अगर तैयारी अच्छी ना हुई तो हम तो फेल हो जाएंगे। लेकिन इतनी अकल एक तालिबे इल्म को है, और जो पूरी जिंदगी का इम्तिहान दे के वापस जाने वाला है, उसको इतनी समझ नहीं है। दुनिया की चमक दमक ने हम सबको इतना अपने अंदर मशहूल किया हुआ ना, कि आखिरत की तैयारी के लिए उस तरह से फुर्सत मिलती नहीं है जैसे मिलनी चाहिए, जैसे होनी चाहिए। ये जैसे इसका जादू है जो हमारे ऊपर चला हुआ है कि ना, हम और हारूत और मारूत का जादू तो पढ़ा था कि वो मियां बीवी के दरमियान जुदाई कराने के लिए ये जादू होता था, सूरह बकरा में पढ़ा था ना। ये दुनिया का भी जादू है, लेकिन इसका जादू तो उस जादू से भी बड़ा है जो जादूगर करते हैं, इसलिए कि इसका जादू तो इंसान को उसके रब से जुदा कर देता है, रब से जुदाई हो जाती है। ये दुनिया हदीस में आता है ना, बड़ी सब्ज और बहुत मीठी है, यानी इंसान अट्रैक्ट होता है इसकी तरफ, दौड़ता है इसकी तरफ। अब किसी औरत से पूछ लें, ये देखें आप घर का काम करती हैं, लेकिन ये एक बड़ी अच्छी जॉब आई है, इतने पैसे इसमें मिलेंगे, तो क्या आप कर सकती हैं ये? कहेगी हाँ जी हाँ जी। पूछा जाए भाई आप मतलब घर से वक्त निकाल लेंगी? नहीं जी मैं निकाल लूंगी, कोई मसला ही नहीं, मैं किसी तरह निकाल लूंगी, मैं किसी तरह मैनेज कर लूंगी, बस ये नौकरी मुझे दे दें। लेकिन अगर कहा जाए कुरान के लिए वक्त निकालो, नमाज के लिए वक्त निकालो, अल्लाह की दीन की खिदमत के लिए वक्त निकालो, कहते नहीं नहीं हमारे पास फुर्सत ही कहाँ है, हमारे पास वक्त ही नहीं है। हालांकि जॉबों का तो मामला ये है कि हमारी जरूरियात पूरी हो रही हो, इसके बावजूद हम कहते हैं नहीं और आ जाए पैसे कोई बात नहीं, लेकिन आखरत के मामले में हमें ये नहीं है। दुनिया के मामले में ये है कि हाँ और आ जाए, आखरत के मामले में हम ये नहीं कहते कि नहीं भाई ये कर लिया और थोड़ा कर लूं, क्या पता ये ना काफी हो। उसमें हम कहते नहीं नहीं ये बस इतना ही करना काफी है, बहुत कर रही हूं मैं तो, दूसरे तो ये भी नहीं करते। दुनिया के मामले में हम ये क्यों नहीं सोचते कि दूसरों के पास तो ये भी नहीं है, मेरे पास अगर है तो फिर मुझे इस पे किफायत करनी चाहिए, कनात करनी चाहिए। ले दे के हम ये कह देते हैं बस जी दुआ करें, बस दुआ करें आप, दिल तो बड़ा चाहता है दुआ करें, और ये मेरा काम हो जाएगा तो फिर करूंगी, ये हो जाएगा तो फिर करूंगी, कल 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 के इंतजार में जिंदगी खत्म हो जाती। हज कर लेंगे फिर करूंगी, ये करेंगे फिर करूंगी। किसी ने बड़ी प्यारी बात की, इब्ने आदम तो कितना मिस्कीन है, जिस तेरा लिबास कफन है, तेरी सवारी जनाजा है, तेरी मंजिल कब्र है, तेरा बिस्तर मट्टी है। जो हलाल से कमाया होगा उसका हिसाब है, और जो हराम कमाया होगा उस पे अजाब है। तो छूट कहाँ है फिर, खलासी किधर होनी है फिर? अल्लाह अकबर, क्या ये दुनिया की जिंदगी का धोखा नहीं है? इंसान कहता मेरी तो हाँ जी मैं हमारी एज तो इतनी हो गई है, लेकिन दिल अभी भी हमारा जवान है, क्या ये धोखा नहीं है? अपने आप को धोखा दिए जा रहे हैं। और देखो दुनिया के हर काम को हम ना बड़ा अच्छा करना चाहते हैं, चाहे घर के कोई काम हो, बाहर के कोई काम हो, अपने सारे कामों को बड़ा परफेक्शन, बड़ा अच्छा, चाहे वो कोई कपड़ा खरीदना हो या कोई खाना बनाना हो या कोई और काम हो, चाहते हैं कि सब बहुत अच्छा मैं करूं, या कोई जॉब हो या कोई बच्चों का काम हो। लेकिन आखरत के मामले जैसा तैसा भी हो जाए कोई बात नहीं, अब हम तो रात को लेट आए थे तो अब नमाज कजा हो गई, चलो कजा तो हमने पढ़ ली थी ना, नहीं घर में दावत थी, फिर टाइम ही नहीं मिला नमाज पढ़ने का, नमाजें कजा जा रही हैं, कुरान के लिए वक्त नहीं है। अल्लाह अकबर, देखें ये दुनिया को नंबर 1 प्रायोरिटी पे रख लेना, اس کو آگے کر لینا اور آخرت کو پیچھے کر لینا, یہی ہے اس کا دھوکہ, یہی ہے اس کا دھوکہ. اس میں اتنے غرق ہو جانا کہ یاد ہی نہ رہے کہ میں نے واپس جانا ہے. انسان کہتا ہے میں نے جینا ہے, میں نے جینا ہے, میں نے جینا ہے. اللہ کہتا ہے تو نے جانا ہے, تو نے جانا ہے, تو نے جانا ہے. بار بار قرآن یاد کرا رہا ہے تو نے جانا ہے, تو نے جانا ہے. آخرت ہے تیری منزل, دنیا تیری منزل نہیں ہے. جیسے آپ نے دیکھا ہوتا نا کہ خاص طور پہ مڈل ایسٹ وغیرہ میں جب لوگ جاتے ہیں ویزا لے کے جاتے ہیں, وہاں پہ سٹیزن شپ نہیں ملتی, تو جو وہاں پہ جاتے ہیں لوگ وہ کیا کرتے ہیں, سارا ٹائم وہ سیو کر کر کے پیچھے بھیجتے رہتے ہیں. پیچھے اپنا جس کنٹری سے آتے ہیں وہاں پہ اپنا گھر بنا لے رہتے ہیں, وہاں پہ زمینیں لیتے ہیں, وہاں کے لیے جمع کرتے ہیں. کیوں کہتے نہیں یہاں پہ تو ہم پرماننٹ تھوڑی آئے ہیں, یہاں کا تو ویزا ہے نا, ویزا ختم ہو جائے گا تو ہمیں جانا پڑے گا, تو اس لیے ہم پیچھے جمع کریں. وہ کبھی بھی وہاں پہ نہ اپنا گھر بناتے ہیں, نہ وہاں پہ وہ کوئی زیادہ صحیح سے رہتے ہیں, کیونکہ وہ کہتے ہیں بس ہم نے جانا. ان کی نظر اسی بات پہ ہوتی ہے, وہاں کے لیے زیادہ وہاں پہ اسپینڈ نہیں کرتے, وہ پیچھے کے لیے سیو کرتے ہیں. یہ دنیا بھی ایسے ہی, ہم ویزا لے کے آئے ہوئے یہاں, یہاں پہ ویزا ختم ہو گیا, واپس جانا پڑے گا. جس نے پیچھے گھر بنایا ہوگا, جہاں سے آیا ہے وہاں گھر بنایا ہوگا, وہ آرام سے جا کے رہے گا. اور جس نے کچھ بھی نہ بنایا اور جہاں پہ ویزا لے کر آیا ہوا بے وقوف نے, وہیں پہ سارا اسپینڈ کر دیا, تو ویزا تو ختم ہو جانا ہے. وہ کوئی پاسپورٹ تھوڑی ہے, یہاں کا پاسپورٹ نہیں ملا ہوا, صرف ویزا لگا ہوا. اور لوگ وہاں پہ دل بھی نہیں لگاتے, پھر وہاں پہ دل اس لیے نہیں لگاتے, کہتے یہاں پہ تو جی ویزے پہ ہی ہیں, یہاں سے کیا. بہت زیادہ ان کو وہاں سے کوئی خاص محبت نہیں ہوتی, کہتے ہیں جب چاہیں گے یہ لوگ اس کنٹری سے نکال دیں گے, تو پھر تو ہمیں واپس ہی جانا ہوگا نا. ہاں تو اس زمین کا مالک بھی جب چاہے گا یہاں سے اٹھا لے گا, پھر تو واپس ہی جانا ہے نا. لیکن دیکھو کیسی غفلت ہمارے پر چھائی ہوتی ہے, کہ ہمیں یہ بات ہی تو یاد نہیں رہتی کہ ہم نے جانا ہے. ہم اپنی آخرت سے ہی غافل رہتے ہیں, سب سے زیادہ ہم اسی کو بھولے رہتے ہیں. اور یہ آیت اتنی فٹ بیٹھتی ہے نا آج کی اس وقت میں, کہ جدھر آپ چلے جاؤ, جہاں آپ بات کر لو کسی سے, وہاں پہ دنیا کے ظاہر پہ ہی بات ہو رہی ہے. آخرت کی کوئی بات بھی کرنے لگے نا, انلیس کہ آپ اپنے جو آپ کے ساتھی ہیں قرآن پڑھنے والے ہیں ان کے ساتھ بیٹھیں تو الگ بات ہے, ادروائز آپ عام مجلسوں میں کہیں چلے جائیں, آپ آخرت کا ذکر کر ہی نہیں سکتے. سارا وقت یہ دنیا ہی ڈسکس ہوتی ہے, سارا وقت یہیں کی چیزیں. اور یہ صرف ایک جوانوں کا حال نہیں, جوان ہیں, بوڑھے ہیں, سب کا یہی حال ہے. اور یہاں کے جو علوم ہیں, یعنی چاہے کوئی پی ایچ ڈی کر لے, یہ کر لے, اس کو بھی وہ یہ نہیں کہہ سکتا کہ ہاں میں نے جی میں تو سارا بہت لائق ہو گیا. اور میں وہ بھی ظاہری علم ہے, چاہے وہ کتنا ہی ماہر ہے, جب تک کہ اس کا علم اس کو اللہ سے نہیں جوڑتا, جب تک دنیا کا علم دنیا تک ہی ہے, اس کا فائدہ ہے مگر وقتی ہے نا, یہ ناقص علم ہے, مکمل نہیں. یہ نہیں ہے کہ بھائی نہیں لینا, اس کو لینا ہے اس کو, لیکن وہ مکمل نہیں ہے, وہ ناقص ہی ہے. اور اللہ تعالیٰ نے یہاں پہ نوٹ کریں, ولکن اکثر الناس لا یعلمون یعلمون ظاہرا من الحیات الدنیا. یہاں پہ کیا پتا چلتا ہے, اکثر لوگ نہیں علم رکھتے, وہ علم رکھتے ہیں تو صرف ظاہری کا, جو اس دنیا کا. اس کا مطلب اللہ کے نزدیک تو وہ لا علم ہے, جس کو معرفت ہی نہیں ہے اللہ کی. آپ دیکھ لیں اتنی بڑی بڑی ڈگریز کے نام لیں گے, لیکن اللہ کے بارے میں پوچھو کچھ پتا ہی نہیں ہے, کچھ نہیں پتا, بالکل بلینک. اور پوری پوری زندگیاں اس طرح ہی گزر جاتی ہیں, اور سوچتے ہیں کہ ہم تو سب سے بڑے, پتہ نہیں کتنے بڑے انٹلیکچوئل ہیں. اللہ اکبر, استغفر اللہ. تو یہ جو غفلت ہے نا, آخرت سے غفلت, اس سے نکلنا ہے اس سے پہلے کہ بہت دیر ہو جائے, اور اس سے پہلے کہ وہ ٹائم آ جائے کہ پھر واپس, پھر انسان جاگے گا بھی تو پھر کوئی فائدہ نہیں ہے, کیونکہ واپسی کوئی نہیں. اور یہ ایک دل میں نا دو محبتیں جمع نہیں ہو سکتی, یہاں تو دنیا کی محبت ہوگی یا آخرت کی ہوگی. آپ دنیا کی محبت ہوگی تو آخرت کے لیے وقت نکلے گا ہی نہیں آپ سے, اور اگر آخرت کی محبت ہوگی تو پھر بہت زیادہ دنیا کے لیے وقت نہیں نکال پائیں گے آپ. کوئی ایک چیز ضرور ہوگی, آپ اپنی زندگیوں میں چیک کر لیں. تو یہاں پہ یہ مطلب ہے کہ یہ ان کو بس اسی کی, اس کے ظاہری کی فکر ہے, اس کی بھی پورا نہیں چیز جانتے, اس کا بھی علم تو پورا ہے ہی نہیں, تو یہی کی فکر ہے, اس سے آگے کی ان کو فکر نہیں. عارضی کے لیے, ٹیمپرری کے لیے انہوں نے پرماننٹ کو چھوڑ دیا, واپسی کو بھولے میں. اسی وجہ سے وہی کام کرتے ہیں جن کا صرف یہاں پہ ہی فائدہ ہو.